इजरायल र राष्ट्रको रूपमा समग्र रूपमा जातिको रूपमा चाहिँ आफ्नो मसीह राजालाई इन्कार गरे, जसको कारण त्यो राज्यको योजना जुन परमेश्वरको थियो र छ त्यसलाई चाहिँ केही समयको लागि चाहिँ एकातिर थाँती राख्नु पर्यो, त्यसलाई पछि सार्नु पर्यो। एउटा भविष्यको दिन नआएसम्म, एउटा भविष्यमा एउटा इजरायलीहरूकै अर्को पुस्ता नआएसम्म जुन पुस्ता चाहिँ तयार हुनेछ, जुन पुस्ताले चाहिँ ग्रहण गर्नेछ, जसरी एकचोटि मत्ती 21 43 पदमा प्रभु यीशु आफैले भन्नुभएको छ, पहिलो आगमनको बेलाको पुस्ताले विश्वास गरेन तर इजरायलको एउटा भावी पुस्ता आउँदैछ प्रभुले भन्नुभयो, जसले चाहिँ विश्वास गर्नेछ। मत्ती 21:43 यसै कारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट लगिनेछ। अर्थात् ख्रीष्टलाई इन्कार गर्ने त्यो बेलाको यहुदीहरूको पुस्ताबाट लगिनेछ र यस्तो जातिलाई दिइनेछ, अर्थात् भविष्यमा हुने यहुदीहरूकै जाति हो उनीहरूलाई दिइनेछ, जसले त्यसका फल फलाउँछ। अनि यो भविष्यको जाति चाहिँ यहुदीहरू नै हो भन्ने प्रमाणको लागि चाहिँ 23:39 जानुहोस् मत्ती, किनभने कोही कोहीले चाहिँ यहुदीहरूलाई हटाएर अब यहुदीको सट्टामा चाहिँ मण्डलीलाई राखिएको छ भनेर भन्ने गर्छन्। त्यो साँचो होइन, मण्डली बेग्लै योजना हो, परमेश्वरको राज्यको योजना सारिएको मात्र हो, एकछिनलाई पन्छाइएको मात्र हो। भविष्यमा इजरायलीहरूकै अर्को एउटा पुस्ता आउँदैछ जसले चाहिँ ग्रहण गर्नेछ र उहाँको प्रतिज्ञाहरू त्यो राज्यको बारेमा अक्षर छ। इजरायलको राजधानी यरुसलेमबाट नै दाउदको सिंहासनमा बसेर प्रभु यीशु ख्रीष्टले राज्य गर्नुहुनेछ। त्यसैले यो मत्ती 23:39 जाउँ, प्रभुले भन्नुभयो इन्कार गर्ने इजरायललाई, किनकि म तिमीहरूलाई भन्दछु जबसम्म तिमीहरूले प्रभुको नाममा आउनुहुने धन्य हुनुहुन्छ भनी भन्ने छैनौ तबसम्म तिमीहरूले मलाई अब उसो कदापि देख्ने छैन। कोसँग उहाँले यी कुराहरू भन्नुभएको हो, तिमीहरू भनेको छ। यो तिमीहरू भन्ने को हो, यहाँ माथि हेऱ्यो भने यो त इजरायल हो, किनभने 37 हेर्नुहोस् त, हे यरुसलम यरुसलम, त भविष्यवक्ताहरूलाई मार्छस् र तका पठाएकाहरूलाई ढुङ्गाले हान्छस्, जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई आफ्ना पखेटा मुनि बटुल्छ, त्यसरी नै मैले पनि कतिचोटि तेरा छोराछोरीहरूलाई बटुल्ने इच्छा गरे तर तिमीहरूले इच्छा गरेन। त्यो बेलाको इजरायली पुस्ताले चाहिँ प्रभु यीशुलाई इन्कारै गरेको हो। अनि त्यसैले प्रभुले भन्नुभयो 38, हेर तिमीहरूको घर, अनि त्यो बेलामा मन्दिरको परिसरभित्र हुनुहुन्थ्यो है, तिमीहरूको घर तिमीहरूका निम्ति उजाड छोडिन्छ। अनि त्यसपछि 39, तर अनि तिमीहरूले भने इजरायलीहरूलाई भन्दछ, प्रभुको नाममा आउनुहुने धन्य भन्नुहुन्छ भनी भन्ने छैनौ तबसम्म तिमीहरूले मलाई अब उसो देख्ने छैन, तबसम्म देख्ने छैन, मतलब दोस्रो आगमन। त्यसैले एउटा भविष्यमा एउटा पुस्ता हुनेछ इजरायलीहरूको, जसले चाहिँ साँच्चै नै उहाँलाई प्रभुको नाममा आउने हुने धन्य हुनुहुन्छ भनेर भन्नेछ, ग्रहण गर्नेछ, स्वीकार गर्नेछ, अनि त्यो बेला चाहिँ मलाई देख्नेछ, अब चाहिँ म हिँडे भनेर त्यो मन्दिरलाई अन्तिमचोटि त्यो मन्दिरमा बोल्नुभएको शब्दहरू यिनै हुन्। अनि यो खण्ड त हामीले अझ अध्ययन गर्न बाँकी छ, तर यसबाट के बुझ्छ भने इजरायलले चाहिँ इन्कार गर्यो तर भविष्यमा चाहिँ विश्वास गर्नेछ, अनि त्यसैले राज्यको योजना चाहिँ भविष्यमा छ। तर समग्र इजरायलको राष्ट्र जातिको रूपमा चाहिँ प्रभु यीशुलाई मसीहको रूपमा ग्रहण नगरे तापनि, यसको मतलब चाहिँ व्यक्ति व्यक्तिले चाहिँ व्यक्तिगत रूपमा एकल रूपमा विश्वास गर्नै मिल्दैन भन्ने होइन, त्यो कहिले पनि छैन। जहिले पनि व्यक्ति व्यक्तिले चाहिँ प्रभुलाई आफ्नो व्यक्तिगत मुक्तिदाता भनेर ग्रहण गर्न सक्छ उहिलेदेखि नै। त्यसैले वास्तवमा सबै समयहरूमा, आदमको समयदेखि नै होइन, सबै युगहरूमा होइन, बाइबली युगहरूमा जहिले पनि त्यहाँ सानो समूह जसलाई चाहिँ बचेको समूह भनेको छ अङ्ग्रेजीमा रेमनेन्ट, त्यो बचेकाहरू जहिले पनि इजरायल ठूलो जाति छ तर एउटा समूह हुन्थ्यो जसले चाहिँ साँच्चै नै विश्वास गरेको हुन्थ्यो, अरू चाहिँ शरीरको रूपमा मात्र इजरायल हुन्थ्यो तर सानो समूह चाहिँ साँच्चै नै विश्वास गर्ने हुन्थे, त्यसैले व्यक्तिगत रूपमा विश्वास गर्न चाहिँ सक्थे। अनि त्यसैले अब विषय आउँदैछ व्यक्तिगत रूपमा चाहिँ विश्वास गर भन्ने कुरा आउन थाल्छ मत्ती 14:15। अनि त्यही कुरा चाहिँ अब योभन्दा एकमा पनि छ, त्यसैले त्यहाँ हामी अलिकति परिचित भएको यो खण्ड हो, त्यहाँ हेर्दा हामीलाई अझ यो कुरा बुझ्न मदत मिल्नेछ। योभन्दा 1:11-12 सामूहिक रूपमा इजरायलले इन्कार गरे तर अब व्यक्तिगत रूपमा हरेकलाई निम्त दिनुहुन्छ। जसरी मत्ती 11 पनि तपाईँले पढ्नुभयो भने है कोराजिन हाय पश्चाताप गरेन, कपरनुम हाय तिमीलाई किनभने पश्चाताप गरेन, अनि भन्दै भन्दै अनि त्यसपछि व्यक्तिगत सन्देश आउँछ, हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरू म कहाँ। त्यो चाहिँ व्यक्तिगत रूपमा अब निम्त दिन थाल्नुहुन्छ त्यही मत्ती 11:28। अब त्यस्तै गरी योभन्दा 1 पनि पढ्छौ 11 हेर्नुहोस् त, उहाँ अर्थात् मसीह प्रभु येशू ख्रीष्ट आफ्नै कहाँ आउनुभयो अर्थात् इजरायल जाति कहाँ आउनुभयो, आफ्नै कहाँ जसलाई उहिलेदेखि भविष्यवक्ताहरू पठाएर प्रतिज्ञा गरेको गरे हुन्थ्यो, उहाँ आफ्नै कहाँ आउनुभयो अनि उहाँका आफ्नैले चाहिँ यहुदीहरूले चाहिँ उहाँलाई ग्रहण गरेनन्। अब 12 तर सामूहिक रूपमा ग्रहण गरेन, तर अब व्यक्तिगत रूपमा, तर जतिले जो कोहीले एक एक एकजना मात्र भए पनि जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो अर्थात् तिनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन्, जो न त रगतबाट न त शरीरको इच्छाबाट न त मानिसको इच्छाबाट तर परमेश्वरबाट जन्मेका हुन्, नयाँ जन्म पाइन्छ, नयाँ हृदय पाइन्छ र हामी चाहिँ परमेश्वरको सन्तान र स्वर्ग राज्यको हकवालाहरू हुन सक्छौँ भनेर। त्यसैले छ नि येशू ख्रीष्ट को हुनुहुन्छ वास्तवमै भनेर जान्नु जतिको महत्वपूर्ण कुरा अरू केही पनि छैन, कुनै पनि छैन यो संसारमा न त पछि संसारमा। किनकि प्रभु येशू वास्तवमै को हुनुहुन्छ भनेर नजानेसम्म के उहाँमाथि विश्वास गर्न सकिन्छ, वास्तवमै प्रभु येशू को हुनुहुन्छ भनेर जबसम्म हामीले जान्दैनौँ तबसम्म हामी विश्वास गर्न सक्दैनौँ, नत्र भने कसमाथि हो विश्वास राखेकै हामीलाई थाहा हुँदैन नि। त्यसैले तिमोथीले भन्छौँ मैले कसमाथि विश्वास राखे मैले जानेको छु, 10:12 हामीले भजनमा नि गाउनेछौँ। त्यसैले प्रभु येशू को हुनुहुन्छ अब हामीले हेर्न थाल्नेछौँ मत्तीको 13 लास्टको भागदेखि कि त्यहाँ चाहिँ अनेकौँ विचारहरू छन् मान्छेहरूको गलत धारणाहरू परिकल्पनाहरू मान्छेहरूको को हुनुहुन्छ प्रभु येशू भन्यो भने खाल खालको जवाफहरू त्यो बेला पनि अहिले पनि जस्तो कि हेरौँ मत्ती 13:53 पढौँ न है, अनि यस्तो भयो येशूले ती दृष्टान्तहरू जो त्यो 7 दृष्टान्तहरू अहिले स्वर्ग राज्यको रहस्य अध्ययन गर्यौं ती दृष्टान्तहरू भनिसक्नुभयो भने त्यहाँबाट हिँड्नुभयो 54 अनि आफ्नो मुलुकमा आएपछि भनेको कहाँ हो त्यो आफ्नो मुलुक भनेको नासरत है गालिलको पश्चिमपट्टि आएपछि उहाँले तिनीहरूलाई तिनीहरूको सभाघरमा सिकाउनु भयो यहाँसम्म कि तिनीहरू छक्कै परे र भने यी मानिसलाई यो बुद्धि र यी सामर्थ्यका कामहरू कहाँबाट प्राप्त भयो एकदम उनीहरू चाहिँ प्रभावित भएको छ कस्तो बुद्धि वाह अनि कस्तो सामर्थ्य यस्तो आश्चर्य कर्म गर्न सक्ने वाह भनिरहेछ उनीहरू तर 13:55 उनीहरूको सोचाइमा यो पनि छ कि यिनी सिकर्मीका छोरा होइनन् र कि यिनकी आमाको नाम मरियम होइन र यिनका भाइहरू याकुब योसेस सिमोन र यहुदा होइनन् र मरियमबाट पछि जन्मेकाहरू युसुफबाट 56 अनि यिनका बहिनीहरू सबै हामीसँग छैनन् र तब यस मानिसलाई यी सबै कुराहरू कहाँबाट प्राप्त भयो 57 अनि तिनीहरूले उहाँमा ठेस खाए विश्वास गरेनन् उनीहरूले कति मान्छेहरू हुन्छ नि सब सुनेको हुन्छन् बुझे जस्तो पनि देखिन्छ होइन तर कहाँ कहाँ अड्किरहेको छ प्रभुलाई थाहा हुँदो रहेछ कहाँ अड्किएको छ यहाँ चाहिँ सिकर्मीको छोरा होइनन् र उहाँको बुद्धि र उहाँको सामर्थ्यको चाहिँ प्रशंसा गर्न तयार थियो उनीहरू, तर उहाँलाई मसीह नै भन्न, उहाँ चाहिँ परमेश्वरको पुत्र नै हो भनेर, हाम्रो मुक्तिदाता बन्न आउनुभएको भनेर विश्वास गर्न चाहिँ उनीहरू ठेस खाए, त्यहाँभन्दा अगाडि बढ्न सकेनन्, अड्के उनीहरू। र उहाँले के भन्नुभयो, तर यीशुले तिनीहरूलाई भन्नुभयो, आफ्नो देश र आफ्नो घरमा बाहेक अरू कहीँ पनि भविष्यवक्ता आदर रहित हुँदैनन्। अनि तिनीहरूको अविश्वासले गर्दा उहाँले त्यहाँ धेरै सामर्थ्यका कामहरू गर्नु भएन, तिनीहरूको अविश्वासले गर्दा रहेछ। त्यसैले हामी अब हेर्दाखेरि 13:54 पदमा उनीहरूले के भन्दैछन्, सिकर्मीको छ, तर होइन, उहाँ त परमेश्वरको छ, परमेश्वरको पुत्र। त्यसै गरी अर्को हेरौँ 14:2, सबै यो गलत धारणालाई सरल हेरौँ त, 14:2 हेरौँ त, अर्को छ 14:1 पढौँ। त्यस बेला राजा हेरोदले येशूको कीर्ति सुने, उहाँले गरेका सुन कर्महरू, र आफ्ना नोकरहरूले भने, यिनी बप्तिस्मा दिने यूहन्ना हुन्, यिनी मरेकाहरूबाट बौरेर उठेछन्, यसै कारण यिनमा सामर्थ्यको कार्यहरू प्रकट हुन्छ। हेरोद राजाले भन्छ, बप्तिस्मा दिने यूहन्ना हो, मरेर फेरि जिउनु भएछ, तर त्यो होइन, उहाँ त को हुनुहुन्छ, बप्तिस्मा दिने यूहन्नाले औँली आएको व्यक्ति हुनुहुन्छ, बप्तिस्मा दिने यूहन्ना त होइन। 14:26 पनि हेर्नुहोस् त, त्यस्तै गरिकन प्रभु येशूले चेलाहरूलाई पारिपट्टि जाओ भन्नुभएको थियो, आफू चाहिँ प्रार्थना गर्न डाँडामा जानुभएको थियो, समुद्रको बीचमा हुरी बतास चल्न थाल्छ होइन, अनि त्यही बेला प्रभु येशू चाहिँ समुद्रको पानी माथि माथि हिँड्दै हिँड्दै आउनुहुन्छ, अनि उनीहरूले को भन्ठान्छन् उहाँलाई, 14:26, अनि जब चेलाहरूले उहाँलाई समुद्र माथि हिँडिरहनु भएको देखे, तब तिनीहरू यो त भूत हो भन्दै आतिए, र तिनीहरू डरले चिच्याए, होइन म भूत होइन, उहाँ त सृष्टिकर्ता स्वयं हो, पानी माथि हिँड्दै आइरहनु भएको। त्यस्तै अर्को हेर्नुहोस् त 16:13-14, फेरि अरू अरू विचारहरू छन् यहाँ, फेरि 13:14 पढ्छन्, जब येशू सिजरिया फिलिपीका इलाकाहरूमा आउनुभयो, तब उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्नुभयो, मानिसहरू के भन्छन्, म मानिसका पुत्र चाहिँ को हुँ। प्रभु येशूलाई एकदम महत्वपूर्ण लाग्दो रहेछ, अनि हो, यो सबैभन्दा महत्वपूर्ण कुरा हो, प्रभु येशू वास्तवमा जो हुनुहुन्छ उहाँ त्यही नै हुनुहुन्छ भनेर हामीले जान्नै पर्छ, नत्र भने अनन्त दण्ड, मुक्ति छैन है। 14 हेर्नुहोस् त, जवाब यस्तो आउँछ, तिनीहरूले के भन्छन्, तपाईँलाई कसैले बप्तिस्मा दिने यूहन्ना भन्ठान्छन्, कसैले एलिया, र अरूले चाहिँ यर्मिया अथवा भविष्यवक्ताहरूमध्ये कुनै एक हुन् भनी सम्झन्छन्। सबै गलत, विभिन्न धारणा थिए, अनि ठुल्ठुलै पद दिया छ फेरि उहाँलाई, हेर्नु न, एलिया ओ इजरायलीहरू त खुब मान्ने ठुलो अकम्बक्ता हो, यर्मिया त्यो पनि निकै आदर हुन्थ्यो, भविष्य वक्ताहरू मध्ये कुनै एक, तर कुनै पनि होइन। त्यसैले चाहिँ आज पनि मानिसहरूले चाहिँ विभिन्न सोच्छन्, प्रभु येशू को हुनुहुन्छ, अनि एउटा राम्रो प्रश्न त्यही हो कि कोही यसो प्रभुको बाइबल पढ्दैछ भने म पनि बुझ्छु भन्ने खालको छ, केही पढ्यो भने उसलाई सोध्नुहोस्, येशू ख्रिस्ट को हुनुहुन्छ त, के बुझ्नु भयो है। अब ठिक जवाब चाहिँ यहाँ छ 13:57 भन्नुहोस् त, 13:57 फर्केर जाउँ, एउटा चाहिँ यहाँ विभिन्न जवाब विभिन्न हेर्नेछन्, कम्तीमा 4 ठाउँहरूमा 13:57 प्रभु येशूले नै भन्नुहुन्छ, तिनीहरूले चाहिँ ठेस खाइरहेछ उहाँमा होइन, सिकर्मीको छोरा भन्दै, तर येशूले तिनीहरूलाई भन्नुभयो, आफ्नो देश र आफ्नो घरमा बाहेक अरू कहीँ पनि भविष्य वक्ता, आफूलाई चाहिँ भविष्य वक्ता भन्दै भन्नुभएको छ, भविष्य वक्ता आदर रहित हुँदैन। मलाई सबै ठाउँमा आदर हुन्छ, खालि म हुर्केको गाउँमा मात्र मलाई आदर गर्दैन भन्दै हुनुहुन्छ। उहाँ चाहिँ भविष्यवाणीमा भनिएको विशेष भविष्य वक्ता हुनुहुन्छ एक, तर त्यति मात्र होइन, 14:33 हेर्नुहोस् त, जब चेलाहरू चाहिँ भूत भन्ठानिरहेको थिए, अनि पछि त थाहा पाउँछन् उहाँ त प्रभु येशू नै हुनु रहेछ, ढुङ्गामा आउनुहुन्छ, चढ्नुहुन्छ है, ढुङ्गामा भित्र पस्ने बित्तिकै है, त्यसपछि त बतास पनि थामिन्छ, अनि 33 पदमा हेर्नुहोस् त, एक्कासी बतास थामिन्छ होइन चाहिँ तेत्तिस पद, तब ती ढुङ्गामा हुनेहरूले आएर यसो भन्दै उहाँलाई दण्डवत गरे, साँच्चै तपाई परमेश्वरका पुत्र हुनुहुन्छ। बल्ल बुझ्ने कोही भेट्यो है, तपाई परमेश्वरकै पुत्र अर्थात परमेश्वर नै हुनुहुन्छ। अर्को ठाउँमा पन्ध्रको बाइसमा पनि हेर्नुहोस् है, पन्ध्रको बाइस, यहाँ पनि ठिक जवाब, यो त एउटा अन्य जातिले अर्थात जो यहुदी पनि होइन, इजरायलको इलाकाको नजिकै सिमानामा हालको लेबनान भन्ने ठाउँमा टायर सिडोनको इलाकामा चाहिँ एउटा आइमाई छ। अनि उसले के भन्छ हेर्नुहोस् त, सोह्र के भने मैले पन्ध्रको बाइस, अनि हेर कनान कि एउटी स्त्री तिनै इलाकाहरूबाट आई र उहाँलाई यसो भन्दै कराएर भनी, म माथि दया राख्नुहोस् हे प्रभु दाऊदका पुत्र भनेर हुन्छ। त्यस्तै गरी सोह्र अध्यायको पन्ध्र र सोह्रमा पनि हेर, प्रभु यीशुले सोध्नु भएको थियो होइन, म मानिसका पुत्र चाहिँ को हुँ त, के भन्छन् मानिसहरूले भन्दाखेरि, कसैले योन्ना, कसैले एलिया, कसैले को, कसैले को होइन। त्यसपछि यही प्रश्नलाई चाहिँ छ्याप्पी घुमाएर चाहिँ चेलाहरूलाई भन्छ, अनि तिमीहरू नि, एकदम व्यक्तिगत बनाउनुहुन्छ कि उहाँको प्रश्न, तिमीहरू चाहिँ के भन्छ। पन्ध्र पदमा यस्तो, उहाँले तिमीहरूलाई भन्नुभयो तर तिमीहरू चाहिँ नि के भन्छौ, म को हुँ। सोह्र पद, अनि सबै चेलाहरूको तर्फबाट बोल्न छिटो व्यक्ति एकदम ठिक जवाब दिन्छन्। यहाँ सोह्र पदमा सिमोन पत्रुसले जवाब दिएर भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रिस्ट मसिया हुनुहुन्छ, तपाईँ जीवित परमेश्वरको पुत्र हुनुहुन्छ, सिकर्मीको छोरा, तपाईँ त परमेश्वर हुनुहुन्छ अनि ख्रिस्ट हुनुहुन्छ, तपाईँ चाहिँ मुक्तिदाता भएर चुनिएको ख्रिस्ट राजा हुनुहुन्छ। अब त्यसैले यहाँ के पाउँछ भने, कतिजना छन् थुप्रै जसले चाहिँ प्रभु यीशु को हुनुहुन्छ भनेर उनीहरू जाने छैन, उहाँलाई चिनिरहेका छन्। अर्कोतिर चाहिँ यहाँ कोही फटफुट छन् है, प्रश्नहरू छ, किन यति महत्वपूर्ण हो यीशु ख्रिस्ट को हुनुहुन्छ भनेर ठिक रूपमा उहाँलाई वास्तवमै उहाँ को हुनुहुन्छ भनेर जान्नु, किन परमेश्वरले आफ्नो पुत्रको विषयमा जुन गवाही दिनुभएको छ, मेरो पुत्र को हो को हो भनेर चाहिँ उहाँले जुन गवाही दिनुभएको छ त्यो जान्न किन महत्वपूर्ण छ। हेरौँ त एकचोटि पहिलो योहन्नाको पाँच अध्यायमा पढौँ, पहिलो योहन्ना पाँचको नौदेखि बाह्र, प्रभु यीशु को हुनुहुन्छ भनेर जान्न छ नि, परमेश्वरले जे गवाही दिनुभएको छ त्यो हामीले स्वीकार गर्नुपर्छ। रोजाइ तपाईँको हो, परमेश्वरले भनेको विश्वास गर्ने कि नगर्ने, अनि किन यो यति महत्वपूर्ण छ, किनभने तपाईँको अनन्तको गन्तव्य, तपाईँ स्वर्ग जानुहुन्छ कि नरक जानुहुन्छ, यसैमा आधारित छ, यति महत्वपूर्ण छ। त्यसैले पहिले भन्दा पाँचको नौदेखि बाह्रमा हामी पढ्छौँ, सुन्नुहोस्, हामी मानिसहरूको गवाही ग्रहण गर्छौँ, मानिसहरूले भनेको पत्याउँछ, भने परमेश्वरको गवाही त झन् ठुलो हो, किनकि परमेश्वरको गवाही यही हो जो उहाँले आफ्नो पुत्रको विषयमा दिनुभएको छ। जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्छ उसको आफै भित्र गवाही छ, जसले परमेश्वरलाई विश्वास गर्दैन त्यसले उहाँलाई झुट तुल्याएको छ, किनभने त्यसले परमेश्वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाहीलाई विश्वास गरेको छैन। पहिले हुन्ना पाँचको एघारमा, अनि गवाही यही हो, परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र यो जीवन उहाँको पुत्रमा छ, जससँग पुत्र हुनुहुन्छ उसित जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न उसित जीवन छैन। जीवन र मृत्यु, अनन्त मृत्युको सवाल छ यहाँ, यति महत्वपूर्ण। प्रभु यीशुलाई चिन्नुहोस्, तपाईँसित अनन्त जीवन हुन्छ, प्रभु यीशुलाई इन्कार गर्नुहोस्, तपाईँ अनन्त दण्डमा पर्नुहुन्छ। रोजाइ तपाईँको, परमेश्वरले अनुग्रहमा पर्खिरहनु भएको छ, जससँग पुत्र हुनुहुन्छ उसित जीवन छ, मुख्य कुरा नै यति सरल छ है, तपाईँसँग परमेश्वरको पुत्र छ कि छैन, एक व्यक्ति है उहाँलाई ग्रहण गर्नुभएको छ कि छैन, जसले उहाँलाई ग्रहण गरेको छ ऊ परमेश्वरको सन्तान हो, तर जसले भन्न थाल्छ उहाँ चाहिँ ठुलो अगमवक्ता हो, उहाँ चाहिँ असल शिक्षक हो, उहाँ सबभन्दा राम्रो धर्म संस्थापक हो, उहाँ चाहिँ एउटा नैतिक शिक्षामा एकदम सबभन्दा राम्रो नैतिक शिक्षा भनेर खुब नै उहाँलाई तारिफ गरेर जति गरे पनि यदि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा तपाईँले चाहिँ भनेर ग्रहण गर्नु भएन भने तपाईँ चाहिँ नाश हुन्छ। त्यसैले यो अति महत्वपूर्ण छ। अब त्यसैले त्यो भनेर छ नि, अब फर्केर जाउँ मत्ती 13 जहाँ चाहिँ अब अलिकति बिस्तारै हेर्न थाल्छ। मत्ती 13 त्यो 53-58 चाहिँ अब हामी हेर्न थाल्नेछौँ कसैको चाहिँ अविश्वास, अनि फेरि अविश्वास, कसैको चाहिँ थोरै विश्वास, कसैको चाहिँ विश्वास, कसैको चाहिँ ठूलो विश्वास। 14 र 15 विषय नै है हो। इजरायलले इन्कार गर्यो तर त्यो भन्दैमा व्यक्ति विशेषहरूले उहाँलाई विश्वास गर्न सक्दैन भन्ने होइन है। त्यसैले मत्ती 13:53 नासरत चाहिँ प्रभु यीशु हुर्किनु भएको ठाउँ है हेर्नुहुन्छ भने है म पढिदिन्छु। मत्ती 2:23 यहाँ लेखेको छ, अनि आएर तिनी नासरत भनिने सहरमा बसे, भविष्य वक्ताहरूद्वारा भनिएको उहाँ नासरी भनिनुहुनेछ भन्ने वचन पूरा हुनला। बेथलेममा जन्मिनु भयो तर उहाँको हुर्काई चाहिँ नासरतमै भयो उत्तरमा। नासरत चाहिँ यहुदीहरूले विशेष शास्त्री फरिसीहरूले चाहिँ हेपेको ठाउँ है, त्यहाँ धेरै अन्य जातिहरूको नजिकमा परेको ठाउँ हो। अन्य जातिको नजिकमा बस्नु भनेको त यहुदीहरूको लागि चाहिँ अशुद्ध हुनुथ्यो कि त्यसैले उहाँलाई नासरी भनेर चाहिँ नासरतको येशु भनेको चाहिँ उहाँलाई एकदम होच्याएर भनेको। तर त्यही नामलाई चाहिँ प्रभुले आदर दिनुभयो है, अनि प्रेरितको पुस्तकमा त्यो प्रयोग भएको पाउँछन्। अब यो जुन 13 चाहिँ उहाँ नासरतमा आउनुभएको छ नि, आफ्नो मुलुकमा आउनुभयो भने चाहिँ यो चाहिँ पहिला उहाँ आउनुभएको एउटा घटना छ जहाँ चाहिँ लुका 4 त्योभन्दा फरक हो। लुका 4 चाहिँ हामी पल्टाउनेछौँ तर त्यहाँ के भएको थियो भने पहिलो पटक उहाँ चाहिँ बत्तिसमा भएपछि शैतानको परीक्षा पार गरेर उहाँ आउनुभएपछि चाहिँ उहाँ सभागारमा उभिएर चाहिँ यसैको पुस्तक उहाँलाई दिएको थियो, त्यसबाट पढ्नुभयो र यो वचन चाहिँ पूरा गर्ने मै हुँ आखिरमा त्यही भन्नुभएको थियो। अनि त्यसमा चाहिँ ठेस खाएको रिसाएका थिए अनि उहाँलाई चाहिँ समातेर घचेटेर सभागारबाट निकालेर अनि त्यसपछि नासरत सहर चाहिँ एउटा डाँडामा छ होइन, अनि त्यो डाँडाको डिलमा लगेर उहाँलाई चाहिँ घचेटेर तल फाल्नलाई, हत्या गर्नलाई चाहिँ उहाँकै देशवासीहरू है उहाँकै टोलका वासीहरूले चाहिँ उहाँलाई मार्न चाहेको थियो। त्यो पहिला भएको घटना सकेन सुरुमै है त्यो चाहिँ। अब यो चाहिँ अर्को पटक उहाँ आउनुभएको छ तर त्यहाँ उहाँलाई चाहिँ ठेस खाइरहेछ, सिकर्मीको छोरा इत्यादि भन्दैछ है, उहाँको कृतिहरू त्यस्तो सुनेर पनि। यो चाहिँ के जस्तो भने, जस्तो कि उदाहरणको लागि जस्तो कि संसारमा चुनावहरू हुन्छन्, राजनैतिक चुनावहरू, अनि उम्मेद्वारहरू उठ्छन् होइन, अनि कस्तो हुन्छ नि यदि आफ्नै गाउँमा अथवा आफ्नै जिल्लामा हार्यो भने त्यो चाहिँ एकदम लाजमर्दो हुन्छ। आफ्नै जिल्लामा हारेको नि अनि कहाँबाट मन्त्री हुन्छ होइन, कहाँबाट सांसद अथवा कुन पदमा पुग्छ र तिमी भन्ने खालको है। अनि त्यसैले प्रभु येशु आफ्नै देशवासीको बीचमा चाहिँ तिरस्कार हुनुभएको छ, उहाँलाई इन्कार गरेको ठुलो अविश्वास हो भन्ने देखाउँदैछ। उनीहरूको समस्या चाहिँ अविश्वास थियो। अनि एउटा अझै एउटा पद हेर्नु राम्रो होला, यति महत्वपूर्ण छ, यो 8 हेर्नुहोस् त, जब मान्छेले छ नि प्रभु येशु को हुनुहुन्छ भनेर वास्तवमा उहाँ को हुनुहुन्छ, अरू जेसुकै हुनु भनौँ होइन, तर वास्तवमा को हुनुहुन्छ उहाँ, त्यो जब उहाँलाई त्यसरी स्वीकार गरिँदैन एकदम खतरा छ। यो 8:24 प्रभु येशुले नै यसरी भन्नुभयो, पढ्छौ, यसकारण मैले तिमीहरूलाई भने, प्रभु येशुले बोल्दै हुनुहुन्छ, तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ किनभने म उही हुँ म जो हुँ त्यही हुँ भनेर तिमीहरूले विश्वास गरेनौ भने तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ। मुक्तिदाता प्रभु येशु त हामीलाई पापहरूबाट बचाएर जीवन दिन आउनुभएको, अब त्यही नै विश्वास गरेन भन्ने चाहिँ उनीहरू मर्नेछ। यो चाहिँ शरीरको मृत्यु मात्र होइन तर पापहरू मर्ने अर्थात् नरकको दण्डको कुरा हुँदैछ। त्यो अविश्वासलाई एकछिन एकातिर छोडेर अब चाहिँ एकजना व्यक्तिको विश्वासलाई हेर, मत्तीको 14 अब हामी पाउँछौ बत्तिसमा दिने यूहन्नाको विश्वासलाई हेर्नुहोस् त, फेरि पनि पढौँ, त्यस बेला हेरोद लेकिन राजा हेरोदले येशूको कीर्ति सुने र आफ्ना नोकरहरूलाई भने यिनी बप्तिस्मा दिने योहन्ना हुन्, यिनी मरेकाहरूबाट भोरेर उठेछन्, यसै कारण यिनमा सामर्थ्यको कार्यहरू प्रकट हुन्छन्। यो हेरोद इतिहासमा उसको पूरा नाम चाहिँ हेरोद एन्टिपास है, एन्टिपास। अब किनभने प्रभु येशु जन्मिँदा पनि हेरोद भन्ने अर्को राजा थियो, यसकै बुवा थियो, हेरोद एन्टिपासको बुवालाई चाहिँ इतिहासमा चाहिँ हेरोद महान भन्ने चलन छ। मार्नमा महान थियो, आफ्नै कतिवटा पत्नी मार्यो, आफ्नै सबैलाई शङ्का गर्ने कि कसैले मलाई भी खुवाइदिएला कि होइन, शङ्का गरी कि मारिदिए, एकदम क्रूर शासक थियो। अनि रोम सरकारले नै उसलाई त्यहाँ चाहिँ राजाको स्थानमा रहन दिएको थियो, तर त्यही राजा सिजरले नै के भनेको थियो भने हेरोदकै बारेमा, उसको छोरा हुनुभन्दा उसको सुँगुर हुनु राम्रो, त्यस्तै के भनेको थियो, बरु सुँगुर बरु बाँच्छ, उसकै नाता गोता भयो भने त मारिदिन्छ यसले। त्यसैले हेरोद महान चाहिँ त्यस्तो खालको थियो, अनि हेरोद महानले नै प्रभु येशूलाई चाहिँ मार्न खोजेको। अब ऊ त मरिसक्यो, अनि यहाँ चाहिँ हेरोद एन्टिपास उसको छोरा हो। यो व्यक्तिको बारेमा चाहिँ हामीले के पढ्छ भने ऊ चाहिँ बप्तिस्मा दिने योहन्नाको हत्यारा हो। यो उसलाई प्रभु येशूले त्यो फ्याउर त्यो स्याल भनेर पनि सम्बोधन गर्नुभएको छ। एक्चुअली यहाँ लुकामा हेर्नुहोस् त 31 पदमा हेर्नुहोस् त, त्यही दिन फरिसीहरूमध्ये कतिजना उहाँलाई यसो भन्दै उहाँ कहाँ आए, निस्कनुहोस् यहाँबाट जानुहोस् किनकि हेरोद एन्टिपास तपाईँलाई मार्न चाहन्छन्, दर्शन खोजिरहेको थियो प्रवेशलाई। अनि 32 पदमा प्रवेशले जवाब दिनुहुन्छ, अनि उहाँले तिनीहरूलाई भन्नुभयो तिमीहरू जाऊ र त्यस स्याललाई भन हेर म दुष्ट आत्माहरू निकाल्छु, अनि आज र भोलि म निको पार्ने काम गर्छु र तेस्रो दिनमा म सिद्ध पारिनेछु। उसको स्वभावको कुरा गरेको है, यो हेरोद एन्टिपासले चाहिँ केही सामु प्रभु येशू पछि उभिनु पर्ने हुन्छ। जब उहाँलाई चाहिँ गिरफ्तार गरिन्छ, उहाँलाई रातारात एउटा झुटो खालको न्यायालय खडा गरेर उहाँलाई दोषारोपण गर्न खोजिन्छ, अनि एकचोटि चाहिँ हेरोद एन्टिपासको सामु पनि उहाँलाई लगिन्छ। मत्ती 14 जाउँ, यहाँ के पाउँछ भने यो हेरोद राजाको विवेकले उसलाई सताइरहेको छ, किनभने उसले बप्तिस्मा दिने योहन्नालाई मारेको थियो, अनि त्यो घटना हामीले पढ्न रहेछौँ कुन पृष्ठभूमिमा मारेको थियो। अनि बप्तिस्मा दिने योहन्नालाई मारेपछि अनि केही समयपछि त प्रभु येशूको बारेमा सुन्न थाल्यो, उहाँको आश्चर्यकर्महरूको बारेमा सुनेपछि अब उसको विवेकले सताइरहेको थियो उसलाई, मैले चाहिँ बप्तिस्मा दिने योहन्नालाई मारेँ है, मार्नु हुँदैन थियो, मारेँ। प्रभु येशू कीर्ति सुन्ने ओ मैले मारेको त जिउँदो भइरहेछ, उसको सोचाइ नै त्यतातिर जान्छ तुरुन्तै, मरेर जिउँदो भएछ बप्तिस्मा दिने योहन्ना, अनि अहिले चाहिँ येशू चाहिँ बप्तिस्मा दिने योहन्ना नै हुनुपर्छ। यसबाट के सिक्छ भने मान्छेहरू छन् हामी हाम्रो विगतको हामीले गरेका पापहरूले छन् विगतमा हामीले गरेको गल्तीहरू भूलहरूले हामीलाई पछिसम्म पनि खेदिरहन्छ, पछिसम्म पनि हामीलाई छोड्दैन होला, त्यसलाई गाडेको होला, बप्तिस्मा दिने योहन्नाले त गाडी पनि सकेन, त फेरि जिउँदो भएर आउँदो रहेछ सोचाइ नै क्या, हामीले त्यो अब उहिले सिद्धिसक्यो भनेर हामीले त्यसलाई बिर्सन खोज्यौँ, त्यसलाई ढाक्न खोज्यौँ, त्यसलाई लुकाउन खोज्यौँ होइन, तर कहाँ कहाँबाट त्यसले फेरि हामीलाई सताउँछ जबसम्म हामीले त्यसलाई क्रुसमा पुर्याउँदैन। त्यो हाम्रो सबै पापहरू क्रुसमा प्रभु येशू ख्रीष्टले चाहिँ हाम्रो सबै पाप साफ गर्नुभयो, अनि त्यो विश्वास गर्ने व्यक्ति जबसम्म त्यसरी प्रभु येशूमा विश्वास गर्दैन नि हाम्रो पापले कहिले पनि छोड्ने कहीँ न कहीँ फेरि सतन आइहाल्छ। त्यसैले येशू ख्रीष्ट मेरो पापहरूका लागि मर्नुभयो, अनि उहाँले चाहिँ पुरै नै है हिउ जस्तै सेतो भनेछ, बाइबलमा ऊन जस्तै सेतो हुनेछ, आऊ बसेर छलफल गरौँ तिमीहरूका पापहरू सिन्दुरी रङ्ग भएता पनि सफा हुनेछ, समुद्रको गहिराईमा म फालिदिन्छु, मेरो पछाडितिर फालिदिन्छु, पूर्व पश्चिमदेखि जति टाढा छ तिमीहरूको पापहरू पनि उत्तिकै दूरी पारिदिन्छु। त्यो चाहिँ क्रुसमा पुरा हुन्छ जब अर्थात् प्रभु येशू मेरो लागि क्रुसमा मर्नुभयो भनेर विश्वास गर्ने व्यक्तिलाई मात्रै थाहा छ, यसलाई भनिन्छ पापहरूको क्षमा है। म त यो हेरोद एन्टिपासलाई त थिएन त्यस्तो पापको क्षमाको अनुभवी छैन, ऊ चाहिँ सताइएको छ। अब कसरी मारिएको थियो भने बप्तिस्मा दिने उनको विश्वास हेर्न लागिरहेछ यहाँ। तीन पददेखि पढौं है, किनकि हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले योहन्नालाई पक्रेर बाँधेका थिए र उनलाई झ्यालखानामा हालेका थिए। किन झ्यालखानामा हाले योहन्नालाई? चार पद, किनभने योहन्नाले तिनलाई भनेका थिए उहाँलाई राख्नु तपाईँलाई उचित छैन। तिम्रो भाइको श्रीमतीलाई ल्याएर राखेका छौ, यो बेविचार हो। बक्तृता दिने उनलाई डराउँदैन थियो कि लिडर है, राजा होस्, फरेसी होस्, महापुजारी होस्, उसलाई मतलब थिएन। उसले भने यो पाप हो, उसले चाहिँ एकदम खुल्लम खुल्ला पापलाई खुल्लम खुल्ला नै उसले चाहिँ औलाइदिए, अनि त्यसै कारण लसमात भनेर चाहिँ उसलाई झ्यालखानामा ठोकिदियो। अब हेर्नुहोस्, मार्न त चाहेको थियो, पाँच पदमा हेर्नुहोस् न, हेरोद एन्टिपास कस्तो खालको मान्छे हो। अनि उनलाई मार्ने इच्छा गर्दा तिनी भिडसँग डरा है, इजरायलीको भिडहरूले चाहिँ, किनभने तिनीहरूले उनलाई भविष्यवक्ता भनी मानेका थिए। अब एकातिर भनौँ न, बक्तृता दिने उनको बारेमा भन्ने हो चाहिँ ऊ चाहिँ एकदम साहसी छ, पापको विरुद्धमा उसलाई बोल्न नै पठाउनु भएको प्रभुले पश्चाताप गर भनेर। हेरो चाहिँ अर्कोतिर चाहिँ ऊ कुन कुरा ठिक हो, कुन कुरा बेठिक हो, होइन म ठिक काम गर्नुपर्छ भन्ने सोचाएको अलिकति पनि मान्छे होइन थियो है। ऊ चाहिँ खालि कस्तो भने मान्छेले के भन्छ है, सहेर्छ, भिडलाई मन पर्दैन, ए होस् पऱ्यो होइन, भिडलाई ठिक लाग्छ, ए गरिदिउँ त्यसो भए होइन, मान्छेहरूले के भन्छ, ऊ चाहिँ मान्छेलाई खुसी पार्ने खालको मान्छे हो। तर छ नि, ठिक काम गर्न, जुन कुरा ठिक हो त्यही गर्न अडान लिन छ नि, मूल्य चुकाउनु पर्ने हुन्छ कतिपटक। अनि कतिपटक चाहिँ हामीले यदि ठिक कदम चाल्दाखेरि चाहिँ मान्छेहरूलाई मन पर्दैन, त्यो लोकप्रिय हुँदैन, साथी नै गुमाउनु पर्ला पनि कहिलेकाहीँ, आफ्नै आफन्तहरूबाट बाहेक हुनु पर्ला, तर धेरैजना चाहिँ त्यस्तो मूल्य चुकाउन चाहन्छ। बक्तिसमा दिने हुन्न चाहिँ त्यो मूल्य चुकाउन पनि तयार, उसको त टाउकै जान्छ अब यहाँ पढ्दै गएपछि है। तर हेरोदको जन्मदिन मनाइँदै गर्दा हेरोदियास कि छोरी, हेरोदियाससँग चाहिँ उसको अब व्यभिचारको सम्बन्ध भइरहेछ, अनि उसको छोरी तिनीहरूका सामु नाची है र हेरोदलाई खुसी पारे, यसकारण तिनले कसम खाएर त्यसले जे मागे तापनि त्यसलाई दिने प्रतिज्ञा गरे। आठ पद, अनि त्यसले आफ्नी आमाद्वारा सिकाइएकी हुनाले मलाई यहाँ एउटा थालमा बत्तीसमा दिने योहन्नाको टाउको दिनुहोस्। नौ पद, अनि राजा दुखित भए तर आफ्नो कसम र आफूसँग खानामा बस्नेहरूको कारणले गर्दा त्यसलाई त्यो दियोस् भनी हुकुम दिए। दुखित भएको योहन्नाको लागि त अवश्य होइन, आफ्नै लाग्यो, किनभने अब भिडलाई अलिक खुसी पार्नुपर्ने है, लौ त भनेर। दस पद, अनि तिनले पठाएर झ्यालखानामा योहन्नाको टाउको काटे, अनि उनको टाउको एउटा थालमा ल्याइयो, अनि त्यस केटीलाई दियो र त्यसले त्यो आफ्नो आमा कहाँ ल्यायो। अनि त्यसपछि बक्तिसमा दिने योहन्नालाई चाहिँ चेलाहरू आएर दफन गरिदिन्छ। यसरी बक्तिसमा दिने योहन्नाको एकदम नराम्रो तरिकाले मृत्यु भएको पाउँछ, तर बक्तिसमा दिने योहन्नालाई बिचरा भन्नु पर्दैन, बिचरा त त्यो हेरोदलाई भन्नु पर्दैन, किनभने परमेश्वरको सामु त बक्तिसमा दिने योहन्नाको त केही पनि समस्या छैन, समस्या त हेरोद एन्टिपासको छ। हेर्नुहोस् न एकचोटि मत्ती 10:28 जब चेलाहरूलाई 12 पठाउनु भएको थियो नि, उनीहरूलाई यस्तो खालको निर्देशनहरू दिनुभएको थियो, तिमीहरूलाई पनि सताउँछ तर नडराउ है। 10:28, अनि शरीरलाई मार्ने तर प्राणलाई चाहिँ मार्न नसक्नेहरूसँग नडराउ, तर बरु उहाँसँग डराउ जसले प्राण र शरीर दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुन्छ। भनेको परमेश्वरसँग डराउ गरौ, किनभने उहाँले चाहिँ प्राण र शरीर दुवैलाई नरकमा फ्याँक्नुहुन्छ, सक्नुहुन्छ। मान्छेले त के गर्न सक्छ, खुब गर्यो भने टाउको काट्न सक्छ, त्यति त हो। अनि प्रभुले त्यसरी हामीलाई चाहिँ उत्साह दिनुभएको छ। अनि अर्कोतिर बक्तिसमा दिने योहन्ना है, ओहो है, भर्खर जवानी उमेरमा मर्यो, उसले कति काम गर्थ्यो होला, हाम्रो सोसाइटी त्यस्तो हुन्छ होइन, अघि पनि यहाँ कुरा भएको थियो नि होइन, उसको काम पुरा भइसकेको थियो, 6 महिनामा उसको काम पुरा गरेको, कसैको 6 वर्ष 60 वर्ष पनि होला, उसको लागि चाहिँ परमेश्वरको योजनामा है, उहाँको हिसाब किताब त्यस्तो छ, 6 महिनाको लागि थियो उसको प्रचार, अनि उसको पुरा दौड पुरा गरिसकेको थियो, परमेश्वरको योजना थियो। अनि त्यसैले वास्तवमा यदि परमेश्वरले चाहनु भएको भए उसलाई 60 वर्षमा बताइरहनु सक्नुहुन्थ्यो, केही पनि गाह्रो थिएन, तर योहन्नाको काम सकियो, घर आऊ है, अनि लानुभयो। त्यसैले चाहिँ नि एउटा विश्वासी परमेश्वरले नचाहेसम्म ऊ मर्दै पनि मर्दैन, मर्दै मर्दैन। अघि कति छ पटक भने विश्वासी हुनुभन्दा नै अगाडि जो जान्दैन। त्यसैले परमेश्वरको हातमा छ नि त, त्यो कहिले बिर्सिनुहुँदैन है। बक्तिसा दिने योहन्नाको सबै परमेश्वरको हातमा थियो, उसलाई छुटाउन केही गाह्रो थिएन होइन, बसिरहेको योहन्ना। यो त हाम्रो लागि एकदम चुनौती भएको छ बक्तिसा दिने योहन्ना त है। उसको विश्वास कस्तो थियो हामीले देख्यौँ यहाँ। त्यसैले यस आफ्नै विषयमा विचार गरौँ न के हामी कहिलेकाहीँ प्रभुको निम्ति खडा हुन अलिक धक लाग्छ कि डर लाग्छ कि। प्रभुले भन्नुभएको कुराहरू प्रभु येशूको नामको निम्ति लजाउनपट्टि जान्छौँ कि। सायद हामीले यस्तो सोच्छौँ कि कहिलेकाहीँ के भन्ला उनीहरूले मैले त्यसो गरेँ है, अथवा के सोच्ला पहिला सुरु छैन, नभने पनि सोच्ला नि त, अथवा भन्ला पनि अझ के गर्ने हो। त्यो हुँदाखेरि चाहिँ आफूलाई सोध्नुपर्छ कि खै परमेश्वरको डर भनेर आफूलाई सोध्नुपर्छ, खै परमेश्वरको डर है, मान्छेको डर है। भनेको हामी परमेश्वरले के सोच्नुहुन्छ त्यसको हामीले सोचाइ राख्दैन है। मान्छेले के सोच्छ नि त्यस्तो सोचाइ राख्ने, परमेश्वरले के सोच्नुहुन्छ नि मैले त्यसो गर्दा नगर्दा, उहाँले के गर्नुहुन्छ नि मैले त्यो गर्दा नगर्दा। त्यसैले हाम्रो जहिले पनि आँखा छ नि मान्छेबाट चाहिँ हटाउनुपर्छ अनि परमेश्वरमा राख्नुपर्छ। विश्वास भनेकै त्यही हो परमेश्वरलाई हेर्नु है। अनि त्यसैले अब 14 अध्यायको हामी 13 पदमा आइपुगेछौँ। अनि ठ्याक्कै त्यो यो घटना जुन पढ्न लागेको छ अब चाहिँ यहाँ चाहिँ प्रभुले 5,000 खुवाउनु भएको घटना यहाँ बताउन लाग्छ। अनि ठिक त्यो घटना अगाडि चाहिँ उहाँले अचम्मका थुप्रै आश्चर्य कर्महरू निको पार्ने कामहरू गर्नुभएको पनि हामी पाउँछौँ जुन चाहिँ 14 पदमा छ। अनि येशूले निस्केर एउटा ठुलो भिडलाई देख्नुभयो, तिनीहरूप्रति उहाँ दयाले भरिनुभयो र तिनीहरूका बिरामीहरूलाई निको पार्नुभयो। 15 पद, अनि साँझ परेपछि उहाँका चेलाहरू यसो भन्दै उहाँका आए। यो एउटा एकान्त स्थान हो, यो बेला बितिसकेको छ, भिडहरूलाई पठाइदिनुहोस् र यिनीहरूले गाउँहरूतिर गएर आफ्ना निम्ति खानेकुरा किन। अप्ठ्यारो लागिरहेछ कि चेलाहरूले, यस्तो ढिलो भइसक्यो है, केही खाने खान पाएको छैन है। अनि प्रभुलाई चाहिँ सल्लाह दिन आएछ कि उनीहरू सल्लाहकार भएर। 16 पद, तर येशूले तिनीहरूलाई भन्नुभयो यिनीहरूलाई जाने खाँचो छैन, तिनीहरूले यिनीहरूलाई खान देऊ। प्रभुले जाँदै हुन्छ है, कहाँबाट भन्यो यिनीहरूलाई। 17 पद, अनि तिनीहरूले उहाँलाई भने यहाँ छक्कै पर्दै कि यहाँ हामीसँग अलिकति हाँसुद्धो पनि छ तर उनीहरू चाहिँ कहाँबाट सम्भव हुन्छ यो भने जस्तो कि यहाँ हामीसँग 5 रोटी र 2 माछा बाहेकहरू केही छैन अनि यत्रो हजारोले कहाँबाट भन्यो भन्ने छैन। 18 पद, उहाँले भन्नुभयो तिनलाई यहाँ मकान ल्याओ, सोच्दै नसोचेको त्यही रोटी मलाई ल्याओ। त्यसपछि पढ्छौ 19 पद, अनि उहाँले भिडहरूलाई घाँसमाथि बस्ने आज्ञा दिनुभयो अनि उहाँले 5 रोटी र 2 माछा धेरै त होइन नि है लिनुभयो र स्वर्गतिर हेरेर आशिष दिनुभयो भनेको प्रार्थना गर्नुभयो। मान्छेको अगाडि प्रार्थना गर्न लाज लाग्छ यही सम्झनुहोस् न, प्रभु येशू त खुल्लम खुल्लामा होइन स्वर्गतिर आशिष दिनुभयो अनि भाँचेर रोटी चेलाहरूलाई दिनुभयो अनि चेलाहरूले चाहिँ भिडलाई दिए। अनि हेर्नु न 20 पद, अनि ती सबैले खाए र अघाए अनि तिनीहरूले 12 डालाभरि उब्रेका टुक्राहरू उठाए। अनि खानेहरू कतिजना थिए, स्त्रीहरू र केटाकेटीहरूलाई छोडेर प्राय 5,000 पुरुष थिए, भनेपछि 10,000 उ यत्रो संख्यालाई खुवाउनलाई प्रभु येशूलाई केही पनि होइन, किनभने प्रभु येशू ख्रिस्टले त केही पनि नहुँदाखेरि पनि उहाँले चाहिँ होस् भनेपछि यो संसार यो आकाश तारामण्डल सबै सृष्टि भएको अनि त्यो रोटी बनाउन केही पनि गाह्रो थिएन, उहाँ सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले यहाँबाट हामीले के सिक्छौँ भने हामीसँग भएको थोरै जे छ है सानो क्षमता होला, हामीसँग भएको कुरा यसो हेर्दा ठुलो देखिँदैन, यो पनि काम लाग्ला र प्रभुलाई है, तर दिनुहोस् त प्रभुलाई साँच्चै नै साँच्चै नै तपाईँले प्रभुलाई दिनुहोस् अनि परमेश्वरले त्यसलाई चाहिँ वृद्धि त्यसलाई एकदमै अचम्म साथ उहाँले कार्य गरेर उहाँको काम गर्न सक्नुहुन्छ। परमेश्वरलाई त्यही नै मनपर्छ, एकदम जिनामेसिना कामै नलाग्ने चिजलाई प्रयोग गरेर उहाँले चाहिँ ठुलो कामहरू गर्नुभएको बाइबल भरि लेखेको छ. अनि उदाहरणको लागि एकजना फ्यानी क्रस्बी भन्ने विश्वासी दिदी थिइन् है अमेरिकामा. सानै उमेरमा डक्टरको गल्तीले आँखा चाहिँ बिग्रियो, अन्धिनै भयो. अनि त्यस्तै 14-15 कति वर्षमा उमेरमा हो सुषमा सुनेर प्रभुलाई चिने विश्वासी भयो. अनि एक दिन उसले के सोच्यो भने म अन्ध छु, केही खास गर्न सक्दिनँ, तर मसँग भएको सानो एउटा खुबी चाहिँ छ, अलिकति कविता लेख्न आउँछ त्यति हो, त्यो चाहिँ म प्रभुलाई दिन्छु भनेर चाहिँ उसले चाहिँ आफ्नो जीवनमा भएको त्यो सानो 5 रोटीको 2 मासु चाहिँ प्रभुलाई दियो. त्यसपछि के भयो, अचम्म छ, संसारभरि अहिले फ्यानी क्रस्बीको गीतहरू गाइन्छ. हामीले पनि यहाँ नेपालीमा गाइरहेछौँ, अङ्ग्रेजीबाट गुन्डा भएर. यीशु हुन् मेरो कस्तो विलास, होइन त्यो भजन मलाई, यीशु हुन् मेरो निश्चयता, अरू पनि छन् मलाई ठ्याक्कै याद आइरहेछन्. उनले हजारौं भजनहरू लेखे अनि त्यसमध्ये एकदम सबभन्दा सर्वोत्तमहरू चाहिँ संसारको सायद सबै भाषामा अनुवाद भएको छ. त्यसैले एउटा सानो खुबी, एउटा सानो कुरा तर प्रभुको लागि दिन्छ भने त्यो ठुलो हुन्छ. अब यो जुन 5,000 खुवाउने कुरालाई छ नि, विश्वास नगर्नेहरूले के भन्छन् उनीहरूले यसो पढ्दाखेरि, तिमीहरू क्रिस्चियनहरू कस्तो विश्वास गरेको यस्तो, तिमीहरूले पनि नजाने, यो त यस्तो भाव हो खास, उनीहरूले भन्छन्. 5 रोटी 2 माछा त धेरै त हुँदै हुँदैन कहिले पनि, तर यस्तो चाहिँ भएको जस्तो प्रभु येशूले चाहिँ यो स्वार्थी हुनु हुँदैन भन्ने सिकाउनलाई गरेको, यो आफ्नो कुरा अरूलाई सँग बाँड्नलाई पनि तयार हुनुपर्छ भनेर एउटा नैतिक शिक्षा सिकाएको हो. अनि के भयो भने एउटा सानो केटो थियो, 5 रोटी थियो 2 माछा थियो, अनि उसले दिएको देखेर चाहिँ ओहो यो केटोले त बाँड्यो, हामी पनि बाँड्छु भनेर अरूले चाहिँ ठुलाहरू चाहिँ लुकाइरहेको थियो अरे. अनि भित्रबाट चाहिँ उनीहरूको रोटी बिस्तारै निकालेर चाहिँ अनि सबैले अघाए. अनि त्यही नै हो कथा, यो आश्चर्यकर्म होइन होला त. अनि हामी भन्छौँ अनि 12 उब्रिएको छ कहाँबाट हामी, उनीहरूले यहाँ पढ्न चाहिँ बिर्सेछ क्या. त्यसैले अविश्वासले चाहिँ जहिले पनि यो आश्चर्यकर्म होइन, यो कुनै अनौठो कुरा होइन भनेर चाहिँ उनीहरूले त्यस्तो अर्थ लगाउन सबै पुरै बाइबलमा त्यस्तो गर्न खोजेका छन्. तर हरेक नै हाँस उठ्दो हुन्छ क्या आखिरमा, जस्तो कि अरू पनि हेर्ने छौँ. अब चाहिँ पत्रुसको विश्वासलाई हेरौँ है, यहाँ देख्दैछौँ है विश्वास अविश्वास. अब पत्रुसको विश्वास, तर कतिको विश्वास हेरौँ है, 14:22 हामी पढ्नेछौँ प्रभु येशू समुद्रमाथि हिँड्नु भएको अति चाखलाग्दो छ. हेर्नुहोस् है 22, अनि तुरन्तै येशूले आफ्ना चेलाहरूलाई आफूले भीडहरूलाई विदा गरुन्जेल ढुङ्गामा चढ्न र आफू भन्दा अघि पारिपट्टि जान कर लाउनुभयो. अनि भीडहरूलाई विदा गर्नुभएपछि उहाँ प्रार्थना गर्नलाई अलग्गै पहाडमाथि जानुभयो. अनि साँझ पर्दा उहाँ त्यहाँ एक्लै हुनुहुन्थ्यो, तर यस घडी ढुङ्गा चाहिँ समुद्रको बीचमा थियो र छालहरूद्वारा हुत्याइँदै थियो, किनकि बतास अगाडिपट्टिबाट आइरहेको थियो. अनि रातको 4 पहरमा येशू समुद्रमाथि हिँड्दै तिनीहरू कहाँ जानुभयो. अनि जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनु भएको देखे, तब तिनीहरू योद्धा भूत हो भन्दै आत्तिए र तिनीहरू डरले चिच्याए. तर तुरन्तै येशू यसो भन्दै तिनीहरूसँग बोल्नुभयो, साहस गर, म हुँ, नडराओ. अनि पत्रुसले उहाँलाई जवाब दिएर भने, प्रभु तपाईँ हुनुहुन्छ भने मलाई पानी माथि माथि तपाईँका आउने आज्ञा दिनुहोस्. अनि उहाँले भन्नुभयो, आओ. अनि ढुङ्गाबाट उत्रेर पत्रुस येशू कहाँ जानलाई पानी माथि हिँडे, तर तेज बतास देखेर तिनी डराएर डुब्न लाग्दै गर्दा तिनी यसो भन्दै चिच्याए, हे प्रभु मलाई बचाउनुहोस्। अनि तुरुन्तै येशूले हात बढाएर तिनलाई पक्रनु भयो र तिनलाई भन्नुभयो, हे अल्प विश्वासी तिमीले किन शङ्का गरे. पत्रुस, थोरै विश्वास भएको पत्रुस किन शङ्का गर्यो. पत्रुसको विश्वास हेर्दैछ अब यहाँ. अब एक त फेरि त्यही अविश्वासीहरूले के भन्छन् यो आश्चर्यकर्मलाई सुन्नुहोस् न, उनीहरूले भन्छन् यस्तो भयो खास, कहाँ पानीमाथि पनि हिँड्छ र. उनीहरूले भन्छन् वास्तवमा यस्तो भयो, त्यो गालिलको समुद्रमा चाहिँ कुनै कुनै भागमा चाहिँ तल भएको बालुवा थुप्रेर चाहिँ एकदम अल्गो भएको थियो, अनि हेर्दाखेरि चाहिँ पानी मात्र देखिन्थ्यो, तर वास्तवमा त्यो बालुवामाथि टेकिरहेको थियो प्रभु येशू चाहिँ. अनि पत्रुस पनि ढुङ्गाबाट उत्रेर त्यही बालुवामाथि नै टेका हो उनीहरूले भन्छ होइन, अनि पानीमाथि हिँडा चाहिँ होइन भन्छ. अब यो के अरे चाहिँ हाँसुट्दो के रहेछ भने, अनि अरू खण्डहरू पनि त्यस्तै गर्छ कि, जस्तो कि लाल समुद्र यहाँ चित्रमा मिश्रबाट जब उनीहरू लाल समुद्र पार गरे नि, यो पानीमाथि हिँड्न होइन भन्नेहरूले उनीहरूले चाहिँ त्यसलाई कसरी अर्थ लगाउँछ भने यस्तो भएको खास त्यो त्यो लाल समुद्र त्यो गहिरो भागबाट गएको भने एउटा यस्तो भाग पनि छ त्यहाँ जहाँ चाहिँ तिन चार इन्ची मात्र पानी हुन्छ त्यो है तिन चार इन्ची पानीमाथि पार गरेर गएको हो वास्तवमा अनि एउटा फुच्चेले भनेछ कि त्यो सुनेर ओहो परमेश्वरलाई धेरै प्रशंसा र धन्यवाद होस् भनेछ है किन भनेको तिमीले त्यसो भनेछ उसलाई गाली गर्दै उसले त झन् परमेश्वरलाई त नाम झार्न खोजिरहेको उसले त झन् धन्यवाद भने हेर्नु न मेरो परमेश्वरले त तिन चार इन्चीमा पुरै मिश्र देशको सेनालाई डुबाउन सक्नुहुँदो रहेछ त्यसैले गर्दाखेरि चाहिँ मैले धन्यवाद दिएको भने अब तिन चार इन्चीमा चाहिँ उनीहरूले पार गर्ने भन्ने कुरा चाहिँ यदि हाँस उठ्दो कुरा हो त्यस्तै गरिकन यहाँको पनि त्यस्तै छ है अब प्रभु यीशुले चाहिँ पत्रुसलाई जब उसको आँखा प्रभुलाई हेर्न छोडेर बतासलाई हेर्न छाड्यो र ऊ डुब्न थाल्यो तुरुन्तै प्रभु आउनुभएको छ तर त्योभन्दा पनि अझ अगाडि चेलाहरू एकदम अब डराइरहेछ होइन त्यो छालहरूले गर्दाखेरि तर प्रभुले जहिले प्रभुलाई जहिले पनि थाहा छ उनीहरूको विश्वासलाई यहाँ वृद्धि गर्ने अभ्यासहरू थियो क्या हुरी बतास पठाउनै पर्छ क्या हाम्रो जीवनमा अनि यसबाट उनीहरूले अलिकति सिके होला उहाँलाई त जहिले पनि थाहा हुँदो रहेछ समुद्रको बीचमा हुँदा हुरी बतास हुँदा हुरी बतास नहुँदा अनि उहाँ जहिले पनि नजिकै हुनुहुँदो रहेछ फेरि अनि एकदम चाहिएको बेलामा उहाँ ठ्याक्कै त्यहाँ हुनुहुँदो रहेछ अलिकति ढिलो छैन अनि पत्रुसलाई पनि त्यही हो है अनि पत्रुस यहाँ डराएका छन् के अरे अनि 27 पदमा अनि डर कसरी हाम्रो जीवनबाट चाहिँ निर्मूल हुन सक्छ भने जब हामी प्रभु यीशु को हुनुहुन्छ भनेर वास्तवमै हामी उहाँलाई चिन्छौँ किनभने त्यही त हुन्छ नि साहस गर म हुँ म को हुँ थाहा गर अनि नडर उहाँ को हुनुहुन्छ भन्न साथ पत्रुस त डर त कहाँ कहाँ भएको छ म पनि आउँछु भन्छ उसले डर त तुरन्तै जाँदो रहेछ प्रभु यीशु त्यहाँ हुनुहुन्छ नजिकै हुनुहुन्छ अनि विश्वासले चाहिँ जस जहिले पनि त्यसरी हिँड्ने हामी प्रभु यीशु मसँगै हुनुहुन्छ उहाँलाई सबै थाहा छ है मलाई आवश्यकताहरू एउटै पनि उहाँलाई थाहा नभएको होइन म डराउनु पर्दैन अनि यो डर चाहिँ एक किसिमको अविश्वास हो अविश्वासको विभिन्न रूप छन् डर पनि एउटा हो त्यो जब तपाईँलाई डर भइरहन्छ सोच्नुहोस् है मैले विश्वास गरिरहेछ म काहीँ न काहीँ चुकिरहेको छु आँखा कता छन् मेरो है हुरी बतासको केही समस्या छ प्रभुलाई हुरी बतासले प्रभुलाई केही समस्या दिँदो रहेछ त केही पनि समस्या दिँदैन रहेछ हामीलाई चाहिँ होइन त्यो हुरी बतास देख्दा चाहिँ ठुलो समस्या प्रभुलाई चाहिँ एउटै पनि समस्या छैन प्रभुलाई त्यसैले यहाँ हाम्रो विश्वास नि भन्ने प्रश्न आइरहेको होला है अल्पविश्वासी भन्नुपर्ने हुन्छ कि प्रभुले हामीलाई त्यसैले प्रभु हाम्रो विश्वास बढाउनुहोस् भनेर प्रार्थना गर अनि सायद गर्नुभयो होला अनि त्यो गर्नुभयो भने छ नि होस् गर्नुहोस् है हुरी बतास चाहिँ आउन थाल्छ किनभने विश्वास बढ्नलाई चाहिँ अलिअलि चाहिन्छ है किनभने हाम्रो विश्वासको जाँच नभइकन हाम्रो विश्वास बढ्दैन तर याद गर्नुहोस् प्रभु जहिले पनि नजिक हुनुहुन्छ हुरी बतासले प्रभुलाई समस्या दिँदैन अविश्वास हो समस्या चाहिँ सबभन्दा ठुलो समस्या चाहिँ अविश्वास हो अनि बत्तिसमा दिने यूहन्ना जस्तो हामी चाहिँ मान्छेको डर होइन तर परमेश्वरको डर मानौ मान्छेले शरीरलाई मार्न सक्छ हाम्रो प्राण आत्मालाई चाहिँ अलिकति पनि छुन सक्दैन